अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेती। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकाङ्क्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल .com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ डाक्टर मानबहादुर रोकाया। करिब 18 वर्ष अघिदेखि उहाँ युरोपको चेक गणतन्त्रमा कर्मशील हुनुहुन्छ। हुम्ला जिल्लाको सिमीकोटमा जन्मी हुर्की राजधानी काठमाडौँमा वृत्ति विकास गर्दै सन् 2007 चेक रिपब्लिक पुग्नुभएका रोकाया चेक एकाडेमी अफ साइन्सेसको इन्स्टिच्युट अफ बोटनी र ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युटमा अनुसन्धाताका रूपमा रहनुभएको छ। अहिले पनि दुर्गम मानिने हुम्लामा 2038 सालतिरबाट काठको धुलेपाटीमा कख पढ्न सुरु गर्नुभएका उहाँले सन् 2011 चेक गणतन्त्रको चार्ल्स युनिभर्सिटीबाट जडीबुटीको दिगो सङ्कलन र प्राकृतिक स्थितिबारे विद्यावारिधि गर्नुभएको छ। जैविक विविधता र दुर्लभ वनस्पतिहरू पाइने हाम्रो मुलुकमा यस सम्बन्धी थुप्रै काम गर्न बाँकी नै रहेको बताउनुहुने रोकाया आफू प्रकृतिमा घुम्न र केही जान्न मन पराउने भएकाले आफ्नो रोजाइमा वनस्पति शास्त्र परेको बताउनुहुन्छ। अहिलेसम्म नेपालका 64 जिल्ला पैदल समेत घुमिसक्नुभएका रोकाया 77 जिल्ला घुम्ने जीवनको धोको रहेको बताउनुहुन्छ। प्लान्ट अफ काठमाडौँ भ्याली, फ्लोरा एन्ड भेजिटेसन अफ नेपाल जस्ता पुस्तकका उहाँ संयुक्त लेखक सम्पादक हुनुहुन्छ। त्यस्तै उहाँका अनेकौं अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्। काठमाडौँमा उच्च शिक्षापछि शिक्षण पेसाको पनि अनुभव सँगाल्नुभएका विद्याभूषण प्राप्त डाक्टर रोकाया सफल जीवनको आधार आफ्ना कर्महरूबाट प्राप्त हुने सन्तुष्टि हो भन्ने धारणा राख्नुहुन्छ। सुनौ चेक रिपब्लिकमा वनस्पति सम्बन्धी अनुसन्धानकर्ताका रूपमा कर्मशील डाक्टर मानबहादुर रोकायासँगको घर देश परदेशका अन्तरङ्ग कुराकानी। कार्यक्रममा स्वागत छ।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
सन्चै छ।
त्यहाँ यहाँको समय कसरी बित्ने गर्छ प्रागमा? आफ्नो दिनचर्या केही बताइदिनुहोस् न।
म चाहिँ यहाँ विशेष त रिसर्चर हो, होइन, अनुसन्धानकर्ता। अनि मेरो त धेरै जसो समय भनेको यो वनस्पति सम्बन्धी अध्ययन अनुसन्धान गरेर नै बित्ने गर्छ। शनिबार आइतबार 2 दिन बिदा हुन्छ। शनिबार चाहिँ हामी 2 घन्टा चाहिँ विगत 2011-12 हामी यहाँ केही नेपाली विद्यार्थी छन् र केही फरेनर विद्यार्थीहरूसँग हामी चाहिँ फुटबल खेल्छौँ। अनि आइतबार चाहिँ आफ्नै व्यक्तिगत काम गरेर बित्छ।
र पनि एउटा दैनिकी अफिस जाने आउने इत्यादि चाहिँ कस्तो हुन्छ त्यहाँको समय तालिका?
समय तालिका हाम्रो चाहिँ अब ल्याबमा काम गर्नु पर्यो भने फिक्स टाइम भयो, नत्र भने लगभग ल्याबमा अफिसमा हामीले 6-8 घन्टा बिताउँछौँ। त्यसमा कुनै समयको पाबन्दी हुँदैन। मैले काम गर्दै गरेको चेक एकाडेमी अफ साइन्सेसको 2 छन्। एउटा चाहिँ इन्स्टिच्युट अफ बोटनी हो, अनि अर्को चाहिँ हाम्रो एउटा चेक ग्लोब भन्ने छ। त्यो 2 म दुवै अब हिमालयन क्षेत्रको वनस्पति सम्बन्धी अध्ययन अनुसन्धान तथा यहीँका केही वनस्पति सम्बन्धी अध्ययन अनुसन्धानमा व्यस्त हुन्छ।
हिमालय क्षेत्रको भन्नाले
विशेषत नेपालको लाई फोकस गरेर हिमालय क्षेत्रको अब हामीले माथि त्यहाँ पाइने विभिन्न वनस्पतिहरूमा बढिरहेको तापक्रमको असर के हुन्छ, तिनीहरू किन कम हुन्छन्, किन धेरै हुन्छन्, मान्छेहरूले कसरी प्रयोग गरिरहेका हुन्छन्, त्यस सम्बन्धी अध्ययन अनुसन्धान गर्दै गरेको छ।
यो प्रसङ्गमा अहिले फेरि अलिकति आउँला। स्वदेशले चाहिँ कतिको तानिरहन्छ, कतिको आउने जाने गर्नुहुन्छ?
स्वदेशले त तानिरहन्छ नि, त्यो तानेकैले लगभग लगभग प्रत्येक वर्षको 2-3 महिना नेपालमै हुन्छु। धेरै जसो समय मेरो अध्ययन अनुसन्धानमै बित्छ, फिल्डमै बित्छ,
हजुर,
होइन। त्यही पनि नेपाल बुझ्ने, नेपाल घुम्ने, आफ्नो ओटोटीलाई होइन कम गर्न म यताउता घुमि नै रहेको हुन्छु। आफ्नो देशले किन नजानुस्।
स्वदेशमा आउँदा कहिलेकाहीँ वनस्पति अनुसन्धानकै क्रममा अति दुर्गममा पनि पुग्नुहुन्छ, खास गरी दुर्गमतिरको अनुसन्धानको विशेषता चाहिँ के हुने गर्छ नेपालमा?
अब नेपाल चाहिँ मौसमको हिसाबले अत्यन्त अद्भुत छ। जस्तो भूमध्य रेखादेखि हामीले उत्तरी र दक्षिणी ध्रुवमा पाइने विभिन्न किसिमका मौसमहरू चाहिँ नेपालको तराईदेखि माथि हिमालसम्म पाइन्छ।
होइन,
हामीमा एकदम छ किसिमका मौसमी बेल्टहरू छन्,
अनि
त्यो छ किसिमका बेल्टहरूले गर्दा अत्यन्त विविध किसिमका हामीसँग जडीबुटी छन्। जडीबुटीको लागि हामीले अध्ययन अनुसन्धान गर्नलाई दुर्गममै जानुपर्छ भन्ने पनि छैन, तर चाहिँ विशेषतः मेरो चाहिँ अध्ययन अनुसन्धान भनेको यो अहिले बढिरहेको मौसम, क्लाइमेट चेन्ज हुन्छ नि, बढी भइरहेको तापक्रमले कसरी असर पार्छ भनेर हेर्नुपर्ने हुनाले अब त्यसको विशेष असर भनेको माथिल्लो भेगमा हाई अल्टिच्युडमा हुने भएकोले म अलिकति हाई अल्टिच्युडमा फोकस गरेर काम गरेको छु। तर यो वनस्पतिको लागि अध्ययन अनुसन्धान गर्नलाई हामीले दुर्गममै जानुपर्छ भन्ने चाहिँ होइन।
ए हजुर, अब हिमालय क्षेत्र चाहिँ प्राय अलि दुर्गम र निर्जन नै हुनाले त्यस्तो हुन गएको।
हजुर,
अब यो अन्तरङ्ग कुराकानीको कार्यक्रम अब अलि अन्तरङ्गतिरै प्रवेश गरौँ न। यहाँको जन्म हुम्लाको सिमीकोट, अब बाल्य जीवनको सामाजिक पारिवारिक र गाउँघरको परिवेशबारे केही सम्झिदिनुहोस् न, कस्तो थियो, कसरी हुर्कनु बढ्नुभयो, बाल्यकालका सम्झना केही राखिदिनुहोस् न।
अब म हुम्लाको सिमीकोटमा 2033 सालमा जन्मेको। अब मेरो औपचारिक शिक्षा यस्तै 6-7 वर्षमा सुरु भयो। अब त्यति बेला चाहिँ हामीले अहिलेको जस्तो कापी कलमहरू यिनीहरू पाइँदैन थियो। हामीहरूले विशेष त काठको फलाकमा तेल लगाएर त्यसमाथि खरानी अथवा माछोले छरेर अनि एउटा लेयर भन्थ्यो, एउटा थ भन्थ्यो, त्यसमाथि चाहिँ हामीले कक्र सुरु गरेका हौँ। होइन, मैले त्यसरी नै गरेको अरू जस्तै। अत्यन्त दुर्गम नै थियो सिमीकोट, सदरमुकाम भए तापनि अनि सीमित सरकारी कर्मचारीहरू मात्र देखिन्थ्यो। स्कुल एउटा थियो, मानसरोवर माध्यमिक विद्यालय, जुन 36 सालतिर सुरु भयो। म पढ्दा सिमीकोटमै स्कुल आइसकेका थियो अनि मैले औपचारिक शिक्षा कक्र त्यहीँबाट सुरु गरेँ।
त्यतिखेरको विद्यार्थी जीवनमा दिनचर्या चाहिँ कस्तो रहने गर्थ्यो त्यहाँ, सामाजिक दिनचर्या?
सामाजिक दिनचर्या मेरो बुवा आमाहरू जसरी अरूहरूले खेतीपाती गर्नुहुन्थ्यो,
होइन,
मेरो बुवा आमा पनि खेतीपाती पेसामा संलग्न हुनुहुन्थ्यो। खेतीपाती, गाई बस्तु, घाँस दाउरा गरेर नै बित्थ्यो। मेरो घरको चाहिँ कस्तो थियो भने अब हामीहरू बच्चाहरूले अब कहिले सकेको दाउरा पानी गरिदिने, होइन, गाई बस्तु हेरिदिने, त्यसरी नै चल्थ्यो। खास यस्तो पढ्नै पर्छ भन्ने अहिलेको जस्तो बच्चाहरूको जस्तो यस्तो वातावरण चाहिँ थिएन।
अब त्यो बेलामा चाहिँ कृषि उपजहरू त्यहाँ के हुने गर्थ्यो र पछिल्लो समयमा त्यसमा कृषि उत्पादनहरूमा के कस्तो परिवर्तन आएको देखिन्छ?
कृषि उपज मुख्यतः हाम्रो सिमीकोटको वरपरको कुरा गर्ने हो भने फापर, जौ, गहुँ, आलु हुन्थ्यो अनि अर्को चिनो भन्ने एउटा हुन्छ, त्यो चाहिँ जुनेलो जस्तै एउटा एक किसिमको अन्नबाली हो, त्यसको भात खाइन्छ, त्यो हुन्थ्यो। तरकारीहरू फर्सी, अलिकति साग यस्तैहरू हुन्थ्यो। होइन, हाम्रो सिमीकोट अलि चिसो भएकोले, लगभग 3000 मिटरको उचाइमा भएकोले त्यहाँ चाहिँ तरकारीहरू जस्तो खुर्सानी, भेन्टा यस्तोहरू चाहिँ पाइँदैन्थ्यो। तर अहिले अब त्यति बेला उत्पादन धेरै हुन्थ्यो, घरहरू कम थिए, बजार सानो थियो। तर अहिले चाहिँ सिमीकोट बजार बढ्यो, होइन, उत्पादन कम हुन्छ
अनि
तर 50-52 सालपछि चाहिँ अचम्मको चाहिँ एउटा के देखाएको छ भने यो सायद तापक्रमको असर होला, बढेको असर होला। अब सिमीकोटमा पनि पहिला कोदो हुँदैन थियो, अलि तल्लो बेल्टमा हुन्थ्यो कोदो, अहिले उब्जनी हुन्छ। अनि खुर्सानी अहिले मान्छेहरूले रोप्छन्, गोलमेडा रोप्छन्, जसको लागि अलिकति बढी तापक्रम चाहिन्थ्यो।
प्लान्ट साइन्टिस्ट हुनुहुन्छ, अध्ययन अनुसन्धान गरिराख्नु भएको छ, होइन, मौसम परिवर्तनका विषयमा। त्यो हिमाली भेगमा जुन बाली नाली अहिले हुन थाल्यो भन्नुभयो नि, अब त्यस्तै अरू बोट बिरुवा, समग्र अन्नबाली र त्यहाँको जनजीवनमा खपत हुने खाद्य पदार्थहरू इत्यादि समग्रमा हेर्नु पर्दाखेरि यो परिवर्तन चाहिँ सकारात्मक कति छ र अलिकति नकारात्मक परिवर्तनहरू चाहिँ के हुन् जस्तो लाग्छ यहाँलाई?
अब तापक्रम वृद्धिको समग्र असर छ, अलिकति नेगेटिभ नै हुन्छ। अब यसले पानीका स्रोतहरू सुकाउने, धेरै बिरुवाहरू मर्ने हुन्छ। तर यसको सकारात्मक असर भनेको बाली नालीमा केही केही क्षेत्रहरू जस्तो सिमीकोट 3000 उचाइमा रहेको सिमीकोटमा पहिला तरकारीहरू पाइँदैन थियो, खुर्सानी हामीले किन्न पर्थ्यो होइन। यस्ता केही केही बालीहरू, केही केही तरकारीहरू होइन, यिनीहरू चाहिँ उमार्न सकिने अवस्था आएकोले सधैँ यो क्लाइमेट चेन्ज चाहिँ नेगेटिभ हुन्छ, यसको चाहिँ प्रभाव नराम्रो हुन्छ भन्ने चाहिँ होइन। त्यसमा उत्पादनका यावत कुराहरू त सहरीकरणले, पपुलेसन्सहरू माइग्रेट भएकोले होइन, त्यो अरूहरू पनि छन्। यो असर चाहिँ यो तापक्रम वृद्धिले मात्रै चाहिँ होइन,
एक अर्थमा चाहिँ जीविकोपार्जनका लागि कृषि बालीहरूको बढोत्तरी भएपछि होइन, नयाँ अन्न बालीहरू अथवा बिउ बिजनहरू पनि उम्रिन थालेपछि जनजीवनमा खाद्य सामग्रीहरूमा चाहिँ केही राहतै भएको जस्तो बुझिन्छ।
खाद्य सामग्री केही रूपमा भएको त्यो निश्चित ठाउँहरूमा हो, सधैँमा होइन, निश्चित उचाइहरूमा मात्रै हो। त्यो सिमीकोटको मेरो जन्मस्थलको कुरा गर्ने हो भने यसले सकारात्मक असर हो।
फेरि अलिकति अन्तरङ्गतिरै जाउँ, अब हुम्ला जस्तो दुर्गम ठाउँमा अझ त्यो बेला पछि राजधानीको पढाइ देखिन्छ यहाँको होइन, यसको पृष्ठभूमि बारे केही बताइदिनुहोस् न। हुम्ला सिमीकोटबाट राजधानी कसरी आइपुग्नु भयो?
अब मैले 6-7 वर्षमा कखगा सुरु गरेँ होइन, अब मेरो आफ्नो औपचारिक शिक्षा, अनि म 3 क्लास पढ्दा पढ्दै अब म अलि तेज नै थिएँ पढाइमा, अलि राम्रै थिएँ। त्यहाँ 2 क्लास, 3 क्लास र 4 क्लासको विद्यार्थीहरूलाई छानेर जाल दिन लगाइयो बुढानीकण्ठलाई, अनि त्यो परीक्षामा म उत्तीर्ण भएँ काठमाडौँको बुढानीकण्ठ स्कुल। अनि म पास भएर 2042 साल माघ 27 गते जस्तो लाग्छ, 26-27 गते, अनि म 4 क्लासमा बुढानीकण्ठ आएँ। उताबाट त अब राम्रो नै थियो मेरो पढाइ, तर काठमाडौँ आइसकेपछि मलाई अत्यन्त गाह्रो के भयो भने हामीले त्यहाँ इङ्ग्लिस पढ्दैन थियौँ, सबै नेपालीमा पढ्थ्यौँ। अनि फेरि इङ्ग्लिस मिडियम पढ्दाखेरि 4 क्लासमा त अत्यन्त गाह्रो भयो नै, बिस्तारै बिस्तारै मेहनत गरेर पछि हामीले अरू सुरुवात रिकभर गऱ्यौँ। बाहिरबाट आउने म मात्र होइन, दुर्गम क्षेत्रबाट आउने अरू साथीहरूलाई पनि यही समस्या हुन्थ्यो।
अब बुढानीकण्ठको शिक्षा पछि चाहिँ यहाँको शिक्षा कसरी अगाडि बढ्यो?
मैले 1993 एसएलसी दिएँ, अनि एसएलसी पछि आइएससी र बिएससीमा अमृत साइन्स क्याम्पसमा पढेँ, अनि एमएससी चाहिँ म किर्तिपुर सेन्ट्रल डिपार्टमेन्ट बोर्डिङमा पढेँ, अनि पछि चाहिँ पिएचडी चेक रिपब्लिकको चार्ल्स युनिभर्सिटीमा मैले 2007 यहाँ आएर 2011 मैले आफ्नो पिएचडी सकाएँ।
यो वनस्पति शास्त्रको रुचि बारे चाहिँ केही बताइदिनुहोस् न।
वनस्पति शास्त्रको रुचि मलाई ठ्याक्कै पहिला त थिएन, बिएससीमा आइसकेपछि हामीले तेस्रो वर्षमा कि चाहिँ जुलोजी, एनिमल साइन्स, कि प्लान्ट साइन्स, कि केमिस्ट्री पढ्नु पर्थ्यो, अनि पछि मलाई चाहिँ अलिकति वनस्पति अन्नबाली सम्बन्धी पढ्यो भने केही फाइदाजनक पनि हुन्छ, आफूसँग रिलेटेड, आफ्नो पुरानो विगत अथवा डेली जीवनसँग पनि सम्बन्धित भएकोले, र अलिकति म बाहिर डुल्न रुचाउने भएकोले देशकै पनि विभिन्न क्षेत्रमा हिँडिरहन्थे त्यो बेला, अनि प्राकृतिक रूपमा डुल्न रुचाउने भएकोले वनस्पति पढ्दा उपयुक्त हुन्छ, वनस्पति आखिर हामीसँग निकै नै सम्बन्धित छन् जस्तो लागेर म वनस्पति संकायतिर लागेको।
पछि युरोप जाने पृष्ठभूमि चाहिँ कसरी बन्यो यहाँको, जहाँ चाहिँ यहाँले गएर पिएचडी पनि गर्नुभयो होइन?
मेरो एमएससी चाहिँ 2002 सकिएको हो, 2002 मैले 2006 म नेपालै थिएँ, 5-6 अप्लाई गरेको, अब म नेपालै बस्ने भन्ने कुरा थियो होइन, म जान्न विदेश भन्ने थियो, मेरा यहाँ साथीहरू गए, धेरै साथीहरू गए, तर पछि बिस्तारै नेपालमा त्यो बेला माओवादी द्वन्द्व थियो होइन, 57-58 सालतिर अलिक गाह्रो गाह्रै थियो, नेपालमा एक ठाउँदेखि अर्को ठाउँसम्म हिँड्नलाई निकै नै गाह्रो थियो त्यो बेला, अनि त्यसपछि बिस्तारै म नेपालमा काम गर्दै थिएँ 2002-2006 भनौँ, म पढाउँथेँ पनौतीको बल्ब स्कुलमा, अनि पछि बिस्तारै यताउता हिँड्न पनि गाह्रो, सरकारी जागिरमा त्यति साह्रो खुल्दैन थियो, काठमाडौँ बसेर पछि काठमाडौँ अथवा नेपालै बसेर सीमित पैसाले पनि गाह्रो हुन्छ होला, पछि बिस्तारै अलि माथिल्लो शिक्षा हासिल गरौँ न माथिल्लो लेभलको, केही सहज हुन्छ कि होइन, अब नेपालमा त्यो पिएचडी गर्ने अवसर मिले तापनि स्कलरसिपहरू नपाइने, अनि साथीहरूलाई सोद्धाखेरि बाहिर जाऊ तिमी सहज हुन्छ स्कलरसिप पाउँछ भनेर भने अनि मैले अप्लाई गर्दाखेरि जियोस् पाइयो सम्यकवास छात्रवृत्तिमै आएको
हजुर. अब फेरि अलिकति स्वदेशतिरै फर्काउन, हुम्लाबाट जब यहाँ बुढानीलकण्ठ स्कुल प्रवेश गर्नुभयो अब त्यस बेलाको एउटा बाल मन मस्तिष्कले के सोच्यो बुझ्यो, कसरी पठन पाठन सुरु गर्नुभयो, त्यो बेलाको अनुभूति केही सम्झिदिनुहोस् न. अङ्ग्रेजी अलिक गाह्रो भयो त भन्नुभयो होइन, त्यो बाहेक अरू वातावरण स्कुलको होइन अरू कुराहरू केही सम्झना छ?
अब हुम्लामा हामीहरू अत्यन्त दुर्गम होइन, हामीले केही पनि नदेखेको, जस्तो त्यति बेला एयरपोर्ट त थियो, प्लेन त देख्थ्यौँ हामी त्यो बेला. अब हुम्लाबाट सानो एउटा दुई चार कोठे स्कुलबाट राजधानीको त्यत्रो ठुलो स्कुलमा आउँदाखेरि अत्यन्त मलाई एकदमै स्कुल पनि यत्रो ठुलो हुन्छ र भनेर आचार्य फर्स्टमा चाहिँ मलाई अत्यन्त सरप्राइजिङ लागेको थियो. अनि त्यसपछि अब सबै विद्यार्थीले एकै किसिमको लुगा लगाएर हिँडेका छन्
होइन,
सबैको खानपान एकदम अत्यन्त फरक छ, साथीभाइहरूको बोलीचाली निकै फरक, किनकि हाम्रो हुम्ला सिमीकोटमा हामीहरूले नेपाली बोले तापनि हाम्रो नेपाली अलिक फरक हुन्छ पुरानो नेपाली जस्तो, शब्दहरू फरक, एक त भाषा फरक भयो, बोलीचाली फरक भयो. अनि पढाइको मामलामा भन्यो भने हामी त अब स्कुल पहिला सिमकोटमा स्कुल गयो, सरहरूले के पढाउनुहुन्छ अनि त्यसपछि पढ्यो आउने. अब यहाँ चाहिँ एक किसिमको निश्चित टाइम टेबल होइन तपाईँको, अनि त्यसपछि होमवर्कहरू दिने, त्यो गर्दाखेरि अत्यन्त फरक, अत्यन्त उत्साहजनक त थियो नै, तर त्यो वातावरण भेट्नलाई चाहिँ निकै नै कठिन भयो सुरु सुरुको एक दुई महिना.
अब राजधानीमा कलेज पढ्न थालेपछि त्यसपछिका यहाँको जीवनवृत्ति कस्तो रह्यो?
कलेजको पढाइमा चाहिँ अब आफैले कमाएर पढ्नुपर्ने स्थिति भयो. छात्रवृत्तिमा एसएलसी पास गरिसकेपछि अब काठमाडौँमा अमृत साइन्स क्याम्पसमा भर्ना भएपछि होस्टेलको साधारण खर्च तिर्नु पर्यो, खानु पर्यो. त्यो गर्दाखेरि अब मेरो दुइटै आमा बुवा चाहिँ हाम्रो आर्थिक स्थिति राम्रै थियो होइन, जस्तो उत्पादनको हिसाबले अन्नबालीको हिसाबले हामीलाई खाना सहजै पुग्थ्यो, तर नगद रूपमा हाम्रो किनभने त्यो बाली नाली त्यति बिक्री हुँदैन थियो, नगदमा अलिकति गाह्रै पर्ने भएकोले घरबाट आउने मेरो स्रोत नहुँदाखेरि अनि मैले आइएससी बिएससी पढ्दाखेरि मैले चाहिँ काठमाडौँको स्कुलमा पढाएर अनि मोर्निङ चाहिँ क्याम्पस पढेर मैले आइएससी बिएससी त्यसरी पास गरेको, पढ्दै काम गर्दै.
अब यहाँको पुस्तक एउटा प्लान्ट अफ काठमाडौँ भ्याली भन्ने जुन पुस्तक छ नि यहाँको, यो पुस्तक लेख्नुको पृष्ठभूमि र यो पुस्तकमा दिएका वनस्पतिहरू बारे केही बताइदिनुहोस् न.
मेरो एउटा प्लान्ट अफ काठमाडौँ भ्याली र एउटा चाहिँ त्यो नेपालबाट निस्केको भयो, एउटा अर्को चाहिँ फ्लोरा एन्ड भेजिटेसन भनेर यो स्प्रिङ्गर भन्ने पब्लिसर छ, त्यो स्विजरल्यान्डबाट निस्केको छ, त्यो चाहिँ सम्पादन गरेको र केही च्याप्टरहरू हामी अथर भएको पनि छ, एकै वर्ष आएको 2024. अनि प्लान्ट्स अफ काठमाडौँ भ्याली कसरी आयो भने, अब म अध्ययन अनुसन्धान गरिरहँदा र काठमाडौँको वरिपरि घुमिरहँदा फोटोहरू म खिचिरहन्थेँ, बिरुवाहरूको फोटोहरू खिचिरहँदाखेरि अनि यताउता अनि घुमिरहँदाखेरि भेटिएका मान्छेहरूले यो बिरुवा के हो, त्यो बिरुवा के हो भनेर सधैँ सोध्ने. अनि मैले चाहिँ ओहो ल, यो काठमाडौँ वरिपरिको बिरुवा भए पनि मान्छेहरूलाई धेरै थाहा हुँदैन रहेछ, फोटो पनि धेरै छन्, अब एउटा फोटोग्राफी किताब निकाल्नु पर्यो जुन साधारण परिचयका रूपमा मान्छेहरूले उपयोग गरून् भनेर हामीहरूले त्यो चाहिँ तिन चारजना मिलेर कोभिडको टाइममा लेख्ने जमर्को गरेर अनि पछि 2024 हामीले पब्लिस गर्यौँ. अनि यो किताबमा चाहिँ 800+ प्रजातिका बिरुवाहरूको 1+ फोटोहरू सहित अनि तिनीहरूको सम्पूर्ण विवरण, केमा प्रयोग हुन्छ, कहाँ पाइन्छ, काठमाडौँ वरिपरिका भ्यालीका सबै बिरुवाहरू त्यसमा समावेश गरेका छन्.
हजुर, यो पुस्तक प्रकाशन भएपछि यसका उपलब्धिहरू चाहिँ के रहे भन्ने लाग्छ यहाँलाई?
एउटा त आफूले सिकेको ज्ञान अरूलाई बाँड्न पाइयो, सबभन्दा ठुलो कुरो चाहिँ मलाई त्यो लाग्छ. त्यसपछि अब वर्षौँसम्म हामीहरूले खिचिरहेका जानिरहेका होइन बिरुवाको बारेमा अरूलाई भन्न पाउँदा चाहिँ अत्यन्त गौरव महसुस हुन्छ. अब त्यसका विविध आयाम त, अब यसले चाहिँ यसको नलेज चाहिँ विद्यार्थीलाई होइन जेनरल पब्लिकलाई अथवा कोही वनस्पतिमा रुचि राख्नेहरूलाई होइन केही बुझ्नलाई मद्दत गर्ने नै भयो नि यसले त.
अब यहाँ सन् 2012 ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युटमा अनुसन्धाताका रूपमा हुनुहुन्छ, हुन त यो व्यापक विषयवस्तु भयो तर ग्लोबल चेन्जको सन्दर्भमा वनस्पतिको क्षेत्रमा देखिएका खास परिवर्तनहरू चाहिँ के छन् अहिलेको संसारमा?
वनस्पतिहरूलाई त विशेष त सबैभन्दा अहिले असर पारेको यो तापक्रम वृद्धि ग्लोबल चेन्जले नै भयो होइन, टेम्परेचर इन्क्रिजले नै भयो, अनि त्यसपछि मान्छे सहरीकरण अनि विकास अब जस्तो रोडहरू बनाउने डेभलपमेन्टका कुराहरू अनि त्यो सँगसँगै जनसङ्ख्या वृद्धि अनि ल्यान्ड फ्रेगमेन्टेसन हुन्छ नि हामीहरूले क्षयीकरण अनि यिनीहरूले असर गर्छन् समग्र रूपमा भन्यो भने अहिले चाहिँ संसारभरि नै यो ग्लोबलाइजेसनले गर्दा होइन मान्छेको विकास क्रमले गर्दा यो वनस्पतिहरूलाई विभिन्न किसिमले असर गरि नै रहेका छन्।
यसका चुनौतीहरू चाहिँ के के छन् अबको संसारलाई?
अबको संसारलाई कसरी विकास सँगसँगै कसरी चाहिँ प्रकृतिलाई हामीलाई सन्तुलित रूपमा कायम राख्ने यो मुख्य चुनौती हो जस्तो लाग्छ मलाई अहिले।
यस्तो किसिमको अनुसन्धानहरू जुन भएको छन् होइन, ग्लोबल चेन्ज होइन, पर्यावरण सम्बन्धमा, कृषि सम्बन्धमा, वनस्पति सम्बन्धमा होइन, यस संसारको भविष्यलाई, मानव समाजको भविष्यलाई यी अनुसन्धानहरूले दिने उपलब्धिहरू चाहिँ के भयो जस्तो लाग्छ यहाँलाई?
अब अध्ययन अनुसन्धान भनेको के भने कुनै पनि टपिक अथवा कुनै पनि विषयवस्तुको अलिकति इन्डेप्थ किन हुन्छ, कसरी हुन्छ, के कारणले हुन्छ भनेर तिनीहरूको हामीले कारण खोज्ने हो होइन। जस्तो कुनै वस्तु एकदमै कम पाइन्छ, कुनै बिरुवा भनौँ न एकदमै सीमित ठाउँमा पाइन्छ भने यो सीमित ठाउँमा पाउनुको कारणहरू के हुन्
होइन,
कुनै एकदमै धेरै पाइएलन् यिनीहरू के हुन्, किन पाइन्छन्। अब यिनीहरूलाई यदि कुनै वनस्पति हामीहरूले औषधिका रूपमा प्रयोग गऱ्यौँ भने अब यसो हुने विभिन्न तत्त्वहरू के हुन्, यो कुन तत्त्व सबैभन्दा प्रभावकारी छ, अब यस्तो चिजहरू चाहिँ यो अध्ययन अनुसन्धानले अगाडि राख्छ होइन, अगाडि प्रकाशमा ल्याउँछ। त्यस कारण चाहिँ सबै अध्ययन अनुसन्धानले ठ्याक्कै मानव जीवनमा असर पार्छ भन्ने चाहिँ होइन, तर अध्ययन अनुसन्धानका नतिजाहरूले के गर्छ भने हामीसँग भएका ज्ञान अथवा नलेजलाई हामीले अझ समृद्ध, अझ इनरिच बनाउँदै जान्छ।
अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घर देश परदेश।
आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ हुम्लाको सिमीकोटमा जन्मी हुर्की, करिब 18 वर्ष अघि युरोपको चेक रिपब्लिक पुगी इन्स्टिच्युट अफ बोटानी र ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युटमा अनुसन्धानकर्ताका रूपमा कर्मशील डाक्टर मानबहादुर रोकायासँगको अन्तरङ्ग कुराकानी। नेपाली जैविक विविधतामा जडीबुटी र तिनको उपयोग, अवस्था र सम्भावना, तुलनात्मक रूपमा युरोपमा वनस्पतिको प्रयोग उपयोग, लामो समयपछि जन्मभूमि पुग्दा देखिएका परिवर्तन, युरोपको अध्ययन अनुसन्धानको स्वदेशमा उपयोग, जीवनमा पाएका गुमाएका कुरा, जीवनको सन्तुष्टि र सफलता, चेक रिपब्लिकमा नेपालीहरूको आउजाउ, अवस्था र अवसर सम्बन्धी प्रसङ्गहरू अबको क्रममा रहेका छन्। अब हाम्रो जस्तो हिमाल पहाड तराई दुर्गम सुगम होइन निर्जन ठाउँहरू अझै पनि भएको मुलुक जैविक विविधतामा पनि एउटा महत्त्वपूर्ण भूगोल हाम्रो पर्दछ होइन, अब नेपालले चाहिँ समृद्धिका लागि यो जैविक विविधतालाई कसरी उपयोग गर्नु राम्रो हुन्छ होला भन्ने लाग्छ यहाँलाई?
अब जैविक विविधतामा हामी अत्यन्त समृद्ध छौँ, तर चाहिँ हामीमा त्यो कसरी उपयोग गर्ने भनेर हामी अझै पनि प्रारम्भिक रूपमै छौँ जस्तो लाग्छ, हामी प्रिलिमिनरी स्टेजमै छौँ। जस्तो वनस्पतिको ठ्याक्कै कुरा गर्ने हो भने हामी चाहिँ ग्लोबली संसारमा 27 औं पोजिसनमा छौँ भने एसियाको 2 औं पोजिसनमा छौँ। हामीमा 5-6 हजार भन्दा धेरै फुल मात्रै फुल्ने बिरुवाहरू छन्। अब 302 त नेपालमा मात्रै पाइने, जसलाई हामी एन्डेमिक भन्छौँ अथवा नेपालीमा रहिथाने बिरुवाहरू मात्रै छन् होइन। हामीसँग 22-23 सय भन्दा बढी प्रजातिका औषधीजन्य बिरुवाहरू छन्
होइन।
अब ती सबैको हामीले उपयोग गर्न सकेका छैनौँ। जस्तो प्लान्टको विवरण सहित भएको किताबलाई हामीहरूले फ्लोरा भन्छौँ होइन। जस्तो नेपालको प्लान्टको पूर्ण विवरण अहिलेसम्म निस्किएको, प्रकाशित भएको छैन।
अन्त
फ्लोरा अफ नेपाल जुन 1990 दाकादेखि नै हामीले गर्नुपर्छ भन्ने नेपाल सरकारले लक्ष्य राखेको थियो, त्यस कारण हामी यो अध्ययन अनुसन्धान उपयोगको क्षेत्रमा हामी अत्यन्त पछाडि छौँ। सरकारले यसलाई चाहिँ अलिकति प्रायोरिटाइज गरेर यसमा अगाडि बढ्न सकेमा हामीले उपयोग गरेर हामीलाई फाइदा मात्रै होइन देशको समृद्धि पनि हुन सक्छ।
संसारभर अरू ठाउँमा नपाइने, एसियामा अरू ठाउँमा नपाइने, तर नेपालमा मात्रै पाइने त्यस्ता केही वनस्पतिहरू सम्झनुहुन्छ, जुन अघि यहाँले रैथाने पनि भन्नुभयो नि, त्यस्ता केही नामहरू यसो स्मरण गरिदिनुहोस् न।
अब रैथाने वनस्पतिहरू थुप्रै छन्, 302। ती रैथाने वनस्पतिहरू चाहिँ वनस्पतिहरू जेनरली कस्तो हुन्छ भने तपाईँको साइन्टिफिकली होइन वैज्ञानिक रूपमा नाम राख्ने चलन हुन्छ
होइन।
अब त्यो लिस्ट चाहिँ धेरै लामो छ। अब त्यस वैज्ञानिक नाम भनेर सायदै अब अरूले नबुझ्नु पनि सक्छन्।
प्रचलित नामहरू केही
प्रचलित नामहरू अब जस्तो लाली गुराँसका केही प्रजातिहरू छन्, त्यो लगायत थुप्रै छन्। अब हामीले फुल फुल्ने फुल नफुल्ने होइन थुप्रै छन्। त्यस कारणले चाहिँ ठ्याक्कै यही भन्नुभन्दा पनि अब जस्तो जङ्गलमा होइन प्राकृतिक रूपमा पाइने वाइल्ड रूपमा पाइने लगभग 302 वनस्पतिहरू पाइन्छ नेपालमा।
अब खास गरी जडीबुटीका क्षेत्रमा चाहिँ वनस्पतिहरूको प्रयोग भइआएको पनि देखिन्छ होइन, यसको व्यावसायीकरण पनि केही मात्रामा भएको पनि देखिन्छ होइन। जडीबुटीको क्षेत्रमा औषधिजन्य पदार्थहरूको उत्पादनमा चाहिँ हाम्रो जैविक विविधताले कतिको महत्व राख्छ?
होइन, महत्व त अवश्य राख्छ नै, तर हामीलाई जति त्यो रिसोर्स अभाइलेबल छ त्यो हामीले उपयोग गर्न सकेका छैनौँ। अब सीमित रूपमा हाम्रो त्यो जडीबुटी प्रशोधन केन्द्र हो क्या HPPLC, त्यसबाट केही सन्चो लगायत केही तेल अथवा अरू केही सेन्टहरू तिनीहरूले बनाएको देख्छु सरकारी स्तरबाट, कुनै आयुर्वेदिक कम्पनीहरू छन्। तर त्यो बाहेक सीमित बाहेक हामीले पहिला सुरु त रिसोर्स आइडेन्टिफिकेसन गर्न नै सकेका छैनौँ। अनि विविध रूपमा हामीसँग भएका विभिन्न प्रजातिका वनस्पति लगायत अरू रिसोर्सेसहरू हामीले गर्न सकेकै छैनौँ। यदि सरकारले यसलाई प्राथमिकतामा राखेर मलाई कस्तो लाग्छ भने प्रदेशमा कुनै एउटा कम्पनी प्राकृतिक स्रोत साधन होइन उपयोग गरेर भनौँ न जडीबुटी नै प्रयोग गरेर कुनै प्रडक्टहरू निकाल्ने प्रत्येक प्रदेशमा चाहिँ यस्तो चाहिँ हुनुपर्छ जस्तो लाग्छ। यस्तो गरेमा त्यहाँका मान्छेले रोजगारी पनि पाउने, त्यो क्षेत्रमा उम्रने विभिन्न वनस्पतिहरू पनि हामीले उपयोग गर्न पाइने। अब अहिलेको ठ्याक्कै स्थिति भन्दा नेपालमा केही सीमित आयुर्वेद कम्पनीहरूले प्रयोग गर्छन् होइन, नत्र भने सम्पूर्ण हामीले हार्भेस्ट गर्ने हो अनि हार्भेस्ट गरेपछि इन्डिया पठाउँछौँ अथवा पछिल्लो समय केही सीमित रूपमा चाइना जान्छ, नत्र हाम्रो 95% भन्दा बढी चाहिँ इन्डिया नै हामीले पठाउँछौँ। अनि इन्डियामा पठाएपछि मूल्य पनि क्रुड रूपमा पठाउँदाखेरि अत्यन्त कम पाइने र हामीले राम्रो भ्यालु नपाउने त्यो स्थिति चाहिँ छ।
अब औषधि उत्पादन चाहिँ स्वदेशभित्रै गर्नका लागि अथवा यी जडीबुटीहरूको उपयोग हामीले देशभित्रै कसरी गर्न सक्छौँ, उत्पादन बढाउन कसरी सक्छौँ होला?
अब उत्पादन बढाउन त सबैभन्दा पहिला चाहिँ म्यान पावर चाहियो, टेक्नोलोजी चाहियो। तर चाहिँ हामीले जडीबुटी बेस्ड औषधि बनाउनलाई अन्टिल त्यो एकदमै स्पेसलाइज बाहेक होइन हामीले त्यस्तो ठुलो टेक्नोलोजी चाहिँदैन। त्यो टेक्नोलोजीलाई चाहिँ हामीले सरकारी स्तरबाट बजेट दिँदा र बजेट समायोजन गर्यो भने यदि सरकारी गरियो भने सरकारी स्तरबाट सम्भव देख्छु म होइन। म्यान पावर पनि हाम्रोमा छन्, अब त्यो म्यान पावर देश विदेशमा छन् होइन, हाम्रो छिमेकी देशहरूमा गएर काम गरेका छन्। अनि त्यो हुँदाखेरि म्यान पावरले हामीले अट्र्याक्ट गर्न सकियो, उनीहरूलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन सकियो भने वास्तवमा यस्ता इन्डस्ट्रीहरू प्रमोट गर्नलाई खासै टाइम लाग्दैन।
युरोपमा चाहिँ वनस्पतिहरूको प्रयोग कसरी गरिराखेको पाइन्छ?
अब वनस्पति प्रयोग चाहिँ खास जडीबुटी औषधिको रूपमा चाहिँ अत्यन्त न्यून रूपमा हुन्छ यहाँ, किनभने धेरै मान्छेहरू यो एलोप्याथिकमा बढी बानी परिसकेका हुनाले जडीबुटीको रूपमा केही चाहिँ डाइट अथवा केही कुनै इम्युनिटी अथवा चाहिँ हाम्रो प्रतिरोधात्मक क्षमताहरू बढाउने त्यस्तोहरूमा चाहिँ यिनीहरूले प्रयोग गर्छन्। तर चाहिँ फरेस्ट वन जङ्गल चाहिँ जुन टिम्बरहरू होइन काठहरू अनि यिनीहरू चाहिँ अत्यन्त धेरै प्रयोग गर्छन्। यो विशेष त फरेस्ट युज चाहिँ यहाँ चाहिँ म्याक्सिमम छ, एकदम अत्यन्त अधिक छ। फरेस्ट युज चाहिँ यिनीहरूले विभिन्न हिसाबमा गरेका हुन्छन्, त्यस्तो चाहिँ हाम्रो नेपालमा देख्दैन।
यहाँ जस्तो तुलनात्मक रूपमा चाहिँ वनस्पति जन्य जडीबुटीहरूको उत्पादन चाहिँ त्यहाँ कस्तो हुने गर्छ जङ्गलमा?
यहाँ अलिक कम नै हुने गर्छ, किनभने एक त मौसमको हिसाबले भयो अलिक चिसो हुन्छ होइन, वर्षमा धेरै महिनाहरू चिसो हुने हुँदाखेरि अनि एकै किसिमको अब टेम्परेट क्लाइमेटहरू भएकोले हाम्रो नेपालको जस्तो विविध मौसमी बेल्टहरू होइन नभएका हुनाले यहाँ चाहिँ अलिक कम नै हुन्छ यिनीहरू त्यस्तो वनस्पतिको नम्बर भनौँ न
होइन
त्यसको हिसाबमा चाहिँ यिनीहरू अथवा विविधताको हिसाबमा चाहिँ यिनीहरू अलिक कम नै छन् नेपाल होइन हाम्रो हिमालयन क्षेत्रभन्दा।
अब अलिकति फेरि प्रसङ्ग बदलौँ सर, अब स्वदेश आउँदा जन्मभूमि पनि पुग्नुभयो होला धेरै पटक होइन, अलि लामो समयपछि युरोपबाट सिमकोट पुग्दा चाहिँ कस्तो किसिमको फरक पाउनुभयो यहाँले, कस्तो लाग्यो त्यो बेलाको अनुभूतिहरू केही बताइदिनुहोस् न, देखिएका परिवर्तनहरू?
अब परिवर्तन नभएका होइनन्, अब पहिला रोड थिएन, अब पोहोर सालदेखि बल्ल बाटोले छोएको छ, यद्यपि म अहिले बाटो हुँदै गएको छैन होइन। अब प्लेनको सहजता पहिलाभन्दा अलिक बढी छ, किनभने पहिला चाहिँ अलिक कम फ्लाइट हुन्थ्यो, अहिले बढी छ, यद्यपि केही वर्षहरूमा होइन अथवा टुरिस्ट सिजनमा चाहिँ अलिकति गाह्रो नै हुन्छ जानलाई, अब बस्तीको हिसाब बिल्डिङको हिसाब होइन तिनीहरूको प्रारूप हेर्दाखेरि समृद्ध नै देख्छु अहिले, विकास भएकै देख्छु। जस्तो पहिला हामीले दाउरा बाहेक अरू केही प्रयोग गर्दैनथ्यौँ, अब अहिले सिमकोटमा ग्यास पाइन थालेको छ। अब पहिला चाहिँ हामीले राति यो सल्लोको काठ बाल्थ्यौँ, जसलाई स्थानीय रूपमा जरो भन्थ्यौँ, त्यो बाल्थ्यौँ दिइहाल्नु होइन, अब अहिले त्यहाँ बत्ती पुगेको छ होइन। अब शिक्षाको क्षेत्रमा चाहिँ अलिकति फड्क मारेको छ, स्कुल धेरै खुलेका छन्, समग्रमा भन्यो भने मान्छेको लाइफ स्टाइल अलिकति सहज बनेको छ, अलिकति समृद्ध बनेको छ।
यहाँ जस्ता अनुसन्धाताहरू जो चाहिँ युरोपमा हुनुहुन्छ होइन, वैज्ञानिक रूपमा यहाँको अध्ययन अनुसन्धानको उपलब्धिहरू स्वदेशमा चाहिँ कतिको प्रयोग भइरह पाउनुहुन्छ?
अब अध्ययन अनुसन्धान मेरो आफ्ना अनुसन्धात्मक लेखहरू चाहिँ अब विभिन्न क्षेत्रमा प्रयुक्त हुने नै भए, त्यो बाहेक अब मैले केही वर्षदेखि नेपालीमा पनि लेखेर मान्छेलाई आफ्नो ज्ञान बाँड्नुपर्छ भन्ने हिसाबले मैले चाहिँ नेपालीमा समय पाएसम्म म लेख्ने गर्छु, शिक्षक मासिकमा लेख्ने गर्छु, अनि जो शिक्षक मासिकमा चाहिँ हाम्रो शिक्षकहरू हाम्रा विद्यार्थीहरूलाई उपयोग होस् भनेर, सर्वसाधारणलाई केही उपयोगी होस्, केही जानकारी होस् भनेर, अनि मैले चाहिँ अहिले चाहिँ उकालो .com विगत दुई वर्षदेखि कम्तीमा महिनाको एकपटक लेख लेख्ने गर्छु। त्यो बाहेक नेपालमा आइसकेपछि प्रोफेसनल रूपमा लेक्चर दिने, विद्यार्थीलाई गाइड गर्ने, कसैलाई फिल्ड लगेर कसरी काम गरिन्छ भनेर सिकाउने, थेसिसमा सहयोग गर्ने होइन, यहाँ दिने कुराहरू त छन् है।
अब युरोपमा रहँदा र यता नेपालमा चाहिँ नरहँदा होइन, यहाँले उता प्राप्त गरेका कुरा र स्वदेशमा नहुँदा गुमाएका कुरा पनि केही होला नि, केही पाउँदा केही गुमाइन्छ पनि भनिन्छ होइन, त्यस्तो केही सम्झनुहुन्छ लाग्छ यहाँलाई त्यस्तो?
अब स्वदेशमा नहुँदा त सबैभन्दा पहिला आफ्नो नाता गोता होइन, आफ्नो चाडबाड चाल चलन यिनीहरू चाहिँ मैले मिस गर्ने नै भए स्वदेशको। अब तर यहाँ हुँदाखेरि के पाएँ जस्तो लाग्छ भने, काम गर्ने एउटा सहज वातावरण होइन, कामको लागि चाहिने बजेटको सहज पहुँच होइन, त्यो चाहिँ यहाँ अवश्य नै छ। त्यो बाहेक विशेष त अब नेपालमै बढी कन्सन्ट्रेट भएकोले होइन म नेपाल गइरहन्छु, तर यद्यपि यहाँ वर्षको 8-9 महिना यतै बस्नु पर्दा अब त्यो गर्दाखेरि स्वदेशको आफ्नो माया, आफ्नो साथीभाइ, आफ्नो नाता गोताको त्यसको सम्झनाले त सताउँछ नै, किन नसताउनु।
समग्रमा आफ्नो जीवनबाट भनौँ न जीवनवृत्तिबाट कतिको सन्तुष्ट हुनुहुन्छ यहाँ?
सन्तुष्ट नै छु र त्यही भएर नै अझसम्म पनि अध्ययन अनुसन्धानको क्षेत्रमै लागिरहेको छु, र अहिलेसम्म मलाई के लाग्छ भने जति गरे अझ सिक्न धेरै नै बाँकी छ, विभिन्न आफ्नो क्षेत्रमा पनि सिक्न धेरै नै बाँकी रहन्छ छ भनेर म लागि नै रहेको छु। नयाँ नयाँ अब के रिसर्च गर्न सकिन्छ भनेर हामीहरूले हप्ताको एकचोटि जस्तो हामीले विचार विमर्श गर्ने गर्छौँ। अब यो चाहिँ मेरो रिसर्चको फिल्डमा चाहिँ भयो होइन, म सन्तुष्ट नै छु। अब जेनरल लाइफ स्टाइलमा त ठिकै छ, सन्तोषजनक नै छ, आफूले कमाएको पैसाले दुई साग खान पुगेकै छ।
अब जीवनमा चाहँदा चाहँदै पनि गर्न नपाएका नभ्याएका कुरा पनि केही होला नि, त्यस्तो केही लाग्छ
जीवनमा? मलाई चाहिँ नेपालको सबै जिल्लाहरू घुम्ने ठुलो धोको छ, अब अहिलेसम्म म 63-64 जिल्ला घुमेँ हिँडेर नै होइन, अब म चाहिँ अहिले त 77 छ, 77 जिल्ला घुम्ने मेरो ठुलो धोको छ
होइन।
अब त्यो चाहिँ मैले कुनै दिन अब पूर्वदेखि पश्चिम अथवा पश्चिमदेखि पूर्वसम्म उत्तरदेखि दक्षिणसम्म सबै घुम्न सकियो भने नेपाललाई मैले पूर्ण रूपमा बुझ्न सक्छु कि होइन, बुझ्न त निकै नै गाह्रो नै होला, देख्न सक्छु कि भन्ने चाहिँ मलाई एकदम ठुलो धोको छ यो चाहिँ। तर समय अभावले म हिँड्नु पाएको छैन।
एउटा सफल जीवन चाहिँ कस्तो होला भन्ने लाग्छ यहाँलाई?
सबैभन्दा ठुलो आत्मसन्तुष्टि। आफू सन्तुष्ट छ भने अब सबै सफल देखिन्छ। हेर्नुहोस्, अब आफू असन्तुष्ट छ भने आफूले हासिल गरेका यावत कुराहरू फजल हुने रहेछन्, होइन? त्यस कारण चाहिँ अब म सन्तुष्ट नै छु भन्नाले मान्छे सबैभन्दा पहिला सन्तुष्ट हुनु पर्यो, होइन? सफल असफलता त्यसपछि मात्रै मान्छेको हेर्ने दृष्टिकोण मात्रै हो जस्तो लाग्छ मलाई त।
हजुर सर, अब करिब अन्ततिर हामी आएका छौँ, चेक रिपब्लिकमा चाहिँ नेपालीहरू कतिको छन्, के गर्दैछन्, कुन कुन क्षेत्रमा छन्, यहाँको अनुभवबाट केही बताइदिनुहोस् न।
चेक रिपब्लिकमा पहिला पञ्चायत कालमा चाहिँ केही रूपमा पढ्न आउने रहेछन्, पछि यो बन्द भएछ। अनि विद्यार्थीको रूपमा आउने चाहिँ म 10-12 वर्ष पछिको ग्यापमै म आएको होला। त्यसपछि 2009-10 यहाँ केही विद्यार्थीहरू आएका छन्, केहीले चाहिँ उच्च शिक्षा हासिल पनि गरेका छन्। तर अरू चाहिँ नेपालीहरू हामी चाहन्छौँ, अहिले 700-800 नेपालीहरू छौँ, होइन? धेरै जसो नेपालीहरू कुकिङ क्षेत्र, रेस्टुरेन्टतिर, होइन, होटेल क्षेत्रमा, होइन, त्यसमा काम गर्नेहरू चाहिँ यहाँ आएर उनीहरूले आफ्नो व्यवसाय गरेर अत्यन्त सफल भएका पनि छन् यहाँ। र यस्तो म जस्तो वैज्ञानिकको रूपमा काम गर्ने हामी चाहिँ एकदम सीमित छौँ। 2-3 मेडिकल डाक्टरहरू पनि छन्, होइन, जो कि पहिल्यै आउनु भएको रहेछ। उहाँहरू 1990-91 आएर यहीँ बसेर यहीँ काम गर्नुभएको। अब अहिले विद्यार्थीहरू त्यही 10-15 भन्दा बढी छैनन् जस्तो लाग्छ मलाई।
त्यहाँ नेपालीहरूको जीवनवृत्तिको सम्भावना अथवा अध्ययनमा सहजता चाहिँ कस्तो पाइन्छ तुलनात्मक रूपमा?
होइन, यहाँ यिनीहरूले चाहिँ अङ्ग्रेजीमा पढ्ने हो भने चाहिँ हामीले फी तिर्नुपर्छ। एउटा सब्जेक्टलाई 1,000 युरो जस्तो पर्छ अङ्ग्रेजीमा पढ्ने हो भने। अथवा चेकमा पढ्ने हो भने चाहिँ सहज छ, होइन, फ्री हो एजुकेसन। अनि त्यो बाहेक अरू चाहिँ व्यापार व्यवसाय गर्ने वातावरणहरू त सहजै छन्, किनभने इमर्जिङ कन्ट्री हो। अब यो पनि पहिला 1989 यो पनि पहिला कम्युनिस्ट इस्टर्न युरोपमा कम्युनिजम अन्तर्गत यो चाहिँ चेक र स्लोभाक एउटै चेक र स्लोभाक भन्ने देश थियो, होइन? इस्टर्न युरोपमा कम्युनिस्ट हलेसँगै प्रजातन्त्र आएसँगै यो पनि खुला अर्थतन्त्रमा गएको हो। र इमर्जिङ कन्ट्री भएकोले अब हामीले व्यापार व्यवसाय क्षेत्रमा आयौँ भने सम्भावना यथेष्ट छ, होइन? विद्यार्थीको लागि पनि अब पढ्नलाई फेसिलिटीहरू त्यो अत्यन्त राम्रो छ, तर अलिकति भाषाको कारणले अङ्ग्रेजीमा पढ्ने भने फी तिर्नुपर्ने कारणले, होइन, हामीलाई त्यसमा चाहिँ अलिक असहजपन चाहिँ मलाई हुन्छ। तर माथिल्लो एजुकेसन हुन्छ नि, पिएचडी गर्न आउनुभयो भने कोही विद्यार्थीहरू त्यसमा त इङ्ग्लिसमा पढ्दा पनि हुन्छ, चेक भाषामा पढ्दा पनि हुन्छ, अनि स्कलरसिप पाइयो भने अत्यन्त उत्तम। नत्र भने माथिल्लो चाहिँ अब पिएचडीमा फी तिरेर पढ्न चाहिँ म सजेस्ट गर्दैन।
अब खास गरी कुन कुन विषयमा चाहिँ त्यहाँ विद्यावारिधि गर्न नेपालीहरूलाई अलिक सहज होला जस्तो लाग्छ?
सबै नै विषयहरूमा विद्यावारिधि गर्न सम्भव छ, होइन? किनभने यहाँको एजुकेसन सिस्टम चाहिँ अत्यन्त मजबुत छ। जस्तै चार्ल्स युनिभर्सिटी एउटा जुन सबैभन्दा ठुलो, यो चाहिँ 1347 स्थापना भएको विश्वविद्यालय हो। अनि यो बाहेक अब तपाईँको यहाँ विभिन्न रिजनहरूमा विभिन्न युनिभर्सिटीहरू छन्। जसरी अन्तर्राष्ट्रिय रूपमा अन्त चाहिँ हामीहरूले भर्न क्राइटेरिया हुन्छ, त्यो क्राइटेरिया चाहिँ यिनीहरूको फुलफिल गरियो भने अनि हामी आउन सक्छौँ। तर यहाँ चाहिँ सबै विषय उत्तिकै राम्रो छ। अझ भन्यो भने मेडिकल फिल्ड चाहिँ यहाँ छन् स्ट्रङ छ, साइन्स र मेडिकल फिल्ड चाहिँ अझ बढी स्ट्रङ छ, होइन? त्यो मात्रै भनेर भएन, फेरि फिलोसफी पनि यहाँको उत्कृष्टमै पर्छ।
सर, अब अन्तमा यो कार्यक्रमलाई केही सङ्गीतमय पनि बनाउने जमर्को छ। अब अन्तमा जाँदा जाँदै एउटा गीत सम्झिदिनुहोस् न, यहाँलाई पहिलेदेखि नै खुब मन परेको, होइन, गुनगुनाउने गर्नुभएको अथवा प्रेरणास्पद लाग्ने त्यस्तो एउटा कुनै गीत सम्झिदिनुहुन्छ अनि त्यससँगै हामी बिदा हुन्छौँ।
अब म ठ्याक्कै यही गीत भन्ने भएन, तर मलाई चाहिँ अरुण थापा, नारायण गोपालका गीतहरू अत्यन्त मनपर्छन्। अब अरुण थापाको चाहिँ मलाई ऋतुहरूमा तिमी भन्ने चाहिँ धेरै नै मनपर्छ।
हजुर हस् त, युरोपको चेक रिपब्लिकबाट समय दिएर यो अन्तरङ्ग कुराकानीको कार्यक्रममा आफ्ना भनाइहरू, मनका कुराहरू राखिदिनु भयो। रेडियो नेपालका तर्फबाट धन्यवाद व्यक्त गर्दछु।
हस् धन्यवाद।
ऋतुहरूमा तिमी हरियाली वसन्त हो, नदीहरूमा
र आदरणीय श्रोता, आजको कार्यक्रममा प्रस्तुत गर्यौं हुम्लाको सिमीकोटमा जन्मी हुर्की, काठमाडौँमा अध्ययन अध्यापन गर्दै करिब 18 वर्ष अघिदेखि युरोपको चेक रिपब्लिकमा रहँदै आउनुभएका चेक एकाडेमी अफ साइन्सेसका वनस्पति सम्बन्धी अनुसन्धाता डाक्टर मानबहादुर रोकायासँगको घर देश परदेशका अनुभव सहितको अन्तरङ्ग कुराकानी। कार्यक्रम कस्तो रह्यो, प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, यो गीतसँगै प्राविधिक सहकर्मी देवकी भण्डारी सहित प्रस्तोता हेमन्त उप्रेति बिदा हुन्छु। नमस्कार।
निर्दोष छन् ती तिम्रा हात केलाहरू, तर मायाले भरिएका छन् औलाहरू। निर्दोष छन् ती तिम्रा हात केलाहरू, तर मायाले भरिएका छन् औलाहरू। पवित्र छन् तिम्रा लाजका गहना, पवित्र छन् तिम्रा लाजका गहना। तर चाहनाले भिजेका छन् हावाहरू, पवन हो नदीहरूमा तिमी हो, पवित्र गङ्गा हो। प्रकृतिले मलाई जन्म दिए कि तिम्रो सिउँदोमा सिन्दुर भर्न। प्रकृतिले मलाई जन्म दिए कि तिम्रो सिउँदोमा सिन्दुर भर्न। सरस्वतीले सरस्वतीले कलम थमाए कि तिम्रो सुन्दरताको सधैँ बयान गर्न। फुलहरूमा तिमी कोमल गुलाब हो, नदीहरू हरियाली वसन्त हो, नदीहरू।